और बात यहीं पर खत्म नहीं हो जाती, बल्कि क्या है, फिर फरमाया वा इन्ना लकुम फिल अनआम इब्रा, और तुम्हारे लिए मवेशियों में भी एक सबक मौजूद है, सिर्फ बारिश में नहीं, आसमान और जमीन में नहीं, बल्कि अल्लाह रब्बुल इज्जत यहाँ पर ऐलान कर रहे हैं कि ऐ लोगो, ऐ लोगो, अल अनाम में तुम्हारे लिए जो है वो एक सबक मौजूद है। और अल अनाम जो है इससे क्या मुराद है, है ना, आप पहले भी जो है ये पढ़ चुकी कि अल अनाम से मुराद जो है वो गाय है, भेड़ है, बकरी है, ऊंट है, है ना, ये सारी चीजें हैं। तो यहाँ पर अल्लाह ताला ऊंट, गाय, बकरी, भेड़, दुम्बा, इन सब चीजों की तरफ जो है वो तवज्जो दिलाते हैं कि लोगो अल अनाम को देखो। और अल अनाम का लफ्ज क्या है, ये इस्म जिन्स है, वाहिद भी है, जमा भी है, मुजक्कर भी है, मुअन्नस भी है। तो अल अनाम पे गौर करो, लइबरा, इसमें एक इबरत है, और इबरत से मुराद क्या है, आप पढ़ ही चुकी कि अबारा अबूर करना, और इबरत से मुराद ये है कि हकीकत तक पहुंचना, एक हकीकत से दूसरी हकीकत तक पहुंचना। क्योंकि जिस तरह जो है वो जैसे एक पुल होता है ना, पुल को क्रॉस करते हैं तो एक जगह से दूसरी जगह पहुंच जाते हैं, पानी में तैरते हैं तो एक से दूसरी जगह चले जाते हैं, ख्वाब की ताबीर बताते हैं तो वो भी अबारा है, है ना। तो ख्वाब की ताबीर क्या है कि हकीकत तक पहुंचना, खुली आंखों से तो नहीं देखा ना, लेकिन हकीकत तक पहुंचे। तो दरअसल इबरत कहते हैं कि एक हकीकत से दूसरी हकीकत तक पहुंचना, आगे बढ़ना। और इबरत जो है ना, ये इल्म की चाबी है। अगर किसी के अंदर ये सलाहियत हो ना कि वो इर्द गिर्द के वाकयात से, निशानियों से इबरत हासिल करे, तो इसका ये मतलब है कि उसके अंदर, उसके पास चाबी है जिससे वो इल्म के दरवाजे खोलता चला जाता है, उसके पास रोशनी है इल्म की जिससे उलूम और असरार उस पर खुलते चले जाते हैं। और अगर किसी के पास इबरत ना हो कि जो भी इर्द गिर्द हालात, मनाजिर, वाकयात पेश आ रहे हैं और वो उनसे इबरत हासिल ना करे और आखरत की तैयारी ना करे, तो इसका ये मतलब है इबरत की चाबी मिलती कैसे है। अगर दिल, आंखें, कान, ये जो फाइव सेंसेस हैं जिस्म के, इंसान के अज़ा हैं, इंसान इनका अगर इस्तेमाल करता है तो फिर इबरत की चाबी मिलती है, गौर व फिक्र करता है। अगर एक जवान मर गया है तो मैं भी मर सकती हूँ ना, है ना। अगर एक ने आखिरत की तैयारी की है तो मैं भी कर सकती हूँ, तो मैं उसकी मौत से इबरत क्यों नहीं हासिल करती, उसकी नेकियों से मुझे शर्म क्यों नहीं आती, मैं नेकियों में आगे क्यों नहीं बढ़ती। तो अब यहाँ पे जानवरों का जिक्र किया जा रहा है, क्यों, अहले मक्का जो थे वो मवेशी पालना, ये उनका बहुत बड़ा कारोबार था, तिजारत के साथ साथ मवेशी पालना, और फिर उन्हीं की जिंदगियों से मिसालें देना। वो मौजे मांगते थे तो कहा कि तुम अपनी जिंदगी से, अपने जानवरों से इबरत क्यों नहीं लेते, और क्या फरमाया, कैसे इबरत, नुस्कीकुम मिम्मा फी बुतूनिही, हम पिलाते हैं, हम तुमको एक चीज पिलाते हैं, मिम्मा उसमें से जो फी बुतूनिही उनके पेटों में है, मिम बैन फरसिन, और पेटों में क्या है, गोबर के दरमियान, मदमिन और खून। तो उनके पेटों में गोबर और खून के दरमियान में क्या है, एक तीसरी चीज, लबानन खालिसन, खालिस दूध, साइगन खुशगवार, ऐसा मीठा, ऐसा लजीज, ऐसा खुशगवार के घटा घट तुम पी जाओ, लिशारबीन पीने वालों के लिए। अब आप देखें कि अल्लाह रब्बुल इज्जत यहां पर जो है एक बहुत बड़ी हकीकत जो है उसकी तरफ इशारा करते हैं, और वो क्या है कि ऐ लोगों, तुमने कभी गौर किया कि अल्लाह ताला ने ये जो छुपाए हैं इनको जो चारा मिलता है और ये जो चारा खाते हैं, तो ये जो चारा खाते हैं तो मैदे में जाता है, وہی کھانا جو وہ کھاتے ہیں اس سے دودھ بھی بنتا ہے، اس سے خون بھی بنتا ہے، اور اس سے گوبر اور پیشاب بھی بنتا ہے نا. خون کہاں جاتا ہے؟ رگوں میں. اور دودھ کہاں جاتا ہے؟ تھنوں میں. گوبر کہاں جاتا ہے؟ وہ اپنی جگہ پہ، آنتوں میں اپنی جگہ پہ جا کر جو ہے وہ پھر اپنے راستے سے نکلتا ہے، پیشاب بھی اور گوبر بھی. اب دیکھیں، دودھ سفید، خون سرخ، گوبر مختلف رنگ کا، سبز رنگ کا، جس طرح کا چارہ کا رنگ ہوتا ہے اس سے ملا جلا ہے نا. اور تینوں چیزیں جو ہیں، تین مختلف چیزیں بنی، رنگت مختلف، ان کا فائدہ، ان کی خاصیت مختلف، اور خون جو ہے وہ اتنی خوبصورتی سے الگ ہوتا ہے، اور گوبر بھی اتنے اچھے طریقے سے الگ ہوتا ہے کہ دودھ جب پیتے ہیں تو دودھ کے اندر گوبر کی خوشبو نہیں ہوتی، دودھ کے اندر خون کی رنگت نہیں ہوتی، سفید شفاف اور اتنا اچھا کہ حلق سے بڑے مزے سے جو ہے وہ اتر آتا ہے. اب آپ دیکھیے کہ یہاں پہ دراصل اللہ تعالی جو ہے یہ بتا رہے ہیں کہ جانوروں پہ غور کرو، اور پھر خاص طور پر دودھ کی نعمت کا اللہ رب العزت نے ذکر کیا ہے. رب کا شکر ادا کر بھائی جس نے تمہاری گائے بنائی، ہے نا. بڑی خوبصورت ہے گائے پہ نظم، اور واقعی اس کو یاد کریں اور پھر آپ ملا کر دیکھیں تو کیا بات سمجھ میں آتی ہے کہ کھاتی ہے گوبر اور دیتی ہے دودھ، ہے نا. اور اس میں ہمارے لیے کیا نشانیاں ہیں. اور گائے جو ہے اس کو اگر آپ دیکھیں اور غور کریں تو میں آپ کے سامنے یہ چند فیکٹس جو ہیں یہ رکھتی ہوں moco.com سے. اور وہ کیا ہے کہ گائے جو ہے یہ اس کا کیا وزن ہوتا ہے کہ 9 ماہ جو ہے اس کا حمل کا وقت ہوتا ہے، جو انسان کا ہوتا ہے نا اتنا ہی اس کا بھی ہوتا ہے. پھر یہ کیا ہے کہ یہ 80 سے 100 پاؤنڈ کا بچہ دیتی ہے، کہ گائے کا بچہ جو ہے عام طور پہ اس کا وزن اوسطاً جو ہے وہ 80 سے 100 پاؤنڈ تک ہوتا ہے، اور پیدا ہونے کے 1 گھنٹے کے بعد چل سکتا ہے. پھر گائے جو ہے اس کو 1 گیلن دودھ بنانے کے لیے 2 گیلن تازہ صاف پانی کی ضرورت ہوتی ہے، اور 1 دن میں 9 گیلن دودھ بنانے کے لیے گائے کو 18 گیلن تازہ صاف جو ہے وہ دودھ، یعنی اب اس کو 9 گیلن دودھ بنانا ہے تو اس کو دن میں 18 گیلن صاف تازہ پانی جو ہے وہ پینا اس کے لیے جو ہے وہ ضروری ہوتا ہے. پھر یہ 6 سال تک اوسطاً ایک گائے دودھ دے سکتی ہے. اس کے لیے سال میں 1 دفعہ جو ہے وہ بچہ پیدا کرنا جو ہے وہ ضروری ہو جاتا ہے، اگر وہ جو ہے وہ ہر سال جو ہے وہ دودھ دے، ہر سال یعنی وہ اس کو حمل ہو. اور گائے کی خوراک جو ہے 100 سے 118 پاؤنڈ تک ہوتی ہے، اور اس خوراک کو جو ہے وہ ہضم کرنے کے لیے اس کو 40,000 سے 60,000 تک اپنے جبڑے جاز جو ہے نا ان کو ہلانا پڑتا ہے، جس کو کہتے ہیں جگالی کرنا، ہے نا، جگالی کرنا. تو 40,000 سے 60,000 تک وہ اپنے جبڑے جو ہے وہ ان کو ہلاتی ہے. پھر آپ دیکھیں کہ اور یہ جو جبڑے ہلاتی ہے کیسے ہلاتی ہے، گائے روزانہ ہر روز 6 سے 8 گھنٹے تک اپنے چارے کو چیو کرتی ہے، جگالی کرتی ہے، تو پھر کھانا اس کا ہضم ہوتا ہے. اور پھر آپ دیکھیں کہ اوسطاً گائے 90 گلاس دودھ 1 دن میں دیتی ہے، اور دودھ دینے والی گائے کا وزن تقریباً 700 سے 1500 تک پاؤنڈ ہوتا ہے. 32 اس کے دانت ہوتے ہیں، اور جو وہ دانت جس سے وہ چارے کو جو ہے وہ باریک کرے اور پھر اس کو چبائے مختلف ہوتے ہیں. پھر جو ہے وہ गाय जो है देखें कि यहाँ पे कुरान में अल्लाह ने क्या कहा, किसी बुतू नहीं, उसके पेटों में है ना। तो जो है इतना अर्सा पहले अल्लाह ने बुतून कहा, तो रिसर्च से क्या बात पता चलती है कि गाय के चार मैदे होते हैं। बाज लोग कहते हैं गाय के चार मैदे होते हैं, बाज लोग कहते हैं एक ही मैदे में चार कंपार्टमेंट होते हैं, मैदे के पूरे चार हिस्से होते हैं। पहला मैदा क्या करता है कि जो है वो जो भी खाना खाती है ना, वो सारा वैसा का वैसा मैदे का वो अपार्टमेंट उसको अपने अंदर ले लेता है, यानी 160 लीटर वो जो चारा खा रही होती है वो उसको अपने अंदर डाल लेता है वो मैदे का हिस्सा। आप देखें आमतौर पे, कभी आप गौर करें, कभी देही इलाकों में जाने का इत्तेफाक हो तो आप देखें कि वो एकदम उंडेलती जाती है। हम तो खाते हैं ना, साथ साथ चबाते भी हैं, लेकिन वो डालती जाती है और आमतौर पे खड़े होकर खाती है ना। तो अब आप देखें कि वो सिर्फ, तो वो एक जो मैदे का हिस्सा है ना, उसने वो सारा डाल लेती है। फिर जब वो दूसरा मैदे का हिस्सा है ना, इसकी शक्ल कहते हैं कि ऐसे होती है जैसे कि शहद की मक्खी की तरह, अब दूसरे हिस्से में फिर उसको ट्रांसफर करती है। और फिर क्या होता है कि फिर वो मसलसल बैठी ये गाली करती रहती है, उसको च्यू करती है, बैठी भी होती है जो डाला हुआ था ना, अब वो जो है वो उसका च्यू करने से ना वो फिर हाजमे की तरफ बढ़ता है। जो तीसरा उसका अपार्टमेंट है मैदे का, वो उसकी शक्ल एक खुली किताब की तरह है, जैसे किताब होती है और उसके सफात होते हैं ना, तो 100 की तादाद में जो है वो तकरीबन टिश्यू जो है वो किताब की तरह आपस में वो मिक्स होते हैं। और अब यहाँ पे जो है वो खाना पहुंच जाता है कि, और फिर उसके बाद जो है चौथे अपार्टमेंट में आता है। अब यानी मजीद उसके अंदर जो है कुछ ग्लैंड या कुछ टिश्यू और कुछ ऐसे अंदर से ऐसे मादे निकलते हैं उसके पेट से जो उसके खाने को हजम करते हैं। और उसके बाद जो है फिर जब चौथे मैदे के हिस्से में पहुंचता है तो अब वो अलग अलग कुछ खून बन जाता है, कुछ गोबर बन जाता है और कुछ दूध बन जाता है, और वो तीन मुख्तलिफ जगह पे ट्रांसफर हो जाता है। और अब आप देखिए कि जो है वो कुदरत का ये निज़ाम जो है, अल्लाह ताला ने गाय को जो इतना खूबसूरत और इतना अजीबो गरीब निज़ाम दिया है, तो ये मेरे और आपके लिए क्या है कि लबनन खालिसन सायगन। और यहाँ पे दूध की दो सिफात है, खालिस भी है और खुशगवार भी है, और है किसके लिए, लिशारबीन, पीने वालों के लिए। और हम क्या करते हैं कि दूध पीते हैं और उसके बाद जो है, कहीं ऐसा तो नहीं कि हम फिर दूध तो पिए और अल्लाह का शुक्र अदा ना करें। और रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो हमें क्या तालीम दी कि दूध जो है पीने की हमें दुआ भी बताई, जैसे खाना खाने के लिए भी दुआ बताई ना कि खाना खाएं तो ये दुआ भी पढ़ें कि अल्लाहुम्मा बारिक लना फीही वतईमना खैरम मिन, कि अल्लाह इस खाने में हमारे लिए बरकत अता कर और आइंदा इससे अच्छा खाना हमें नसीब कर। और भी दुआएं आपको आती हैं, लेकिन जब दूध पिए तो उसमें क्या दुआ बताई, अल्लाहुम्मा बारिक लना फीही वज़िदना मिन, या अल्लाह हमारे लिए इसमें बरकत दे और ज्यादा अता कर। अब आप देखें कि दूध के लिए ये नहीं कहा कि इससे बेहतर फिर खुराक दे, बल्कि क्या कहा कि या अल्लाह तो इसमें बरकत दे और ज्यादा दे, इसलिए कि दूध से बेहतर गिजा का सवाल ही पैदा नहीं होता। दूध मुकम्मल गिजा है, कुदरत ने हर इंसान की और हैवान की पहली गिजा जो है वो दूध ही बनाई, कि माँ की छातियों से जो है वो दूध उबलने लगता है, गाय के थनों से दूध जो है वो निकलने लगता है। दुआ एक दफा फिर दूध की सुन लें, अल्लाहुम्मा बारिक लना फीही वज़िदना मिनहु। और अगर आप चूंकि फिर वक्त करेंगे तो मिन हा आखिरी जो है उसको फिर साकिन कर देते हैं। और ये पूरी जो बात है इस पे आप गौर करें, और इसके साथ ही ये भी होमवर्क है कि आप गाय वगैरह के दूध देने वाले जो जानवर हैं इनका आप कोई बाड़ा जो है ना उसको विजिट करें, कोई भी ऐसी जगह जहाँ पे गाय है और आपको, आप जो है मसलन आप छुट्टी जाती हैं तो किसी गांव में जहाँ पे गाय है वो کھانا کھا رہی ہے, وہ یگالی کر رہی ہے اور دودھ اس سے حاصل کیا جا رہا ہے. تو انٹرنیٹ پہ بھی آپ جا سکتی ہیں اور کتابیں بہت سی ایسی ہیں جس میں سائنس کی ریسرچ ہے, لیکن ایک ہے کہ انٹرنیٹ پہ یا کتابوں میں کسی کی ریسرچ ہے اور ایک ہے کہ آنکھوں سے مشاہدہ کرنا. اور پھر میں اور آپ کیوں نہ مشاہدہ کریں جب اللہ تعالیٰ کہتے ہیں وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً. اور پتہ کیا ہے, مجھے یہ لگتا ہے کہ اس طرح کی آیتیں جو ہے نا, وہ ہم اپنے بچوں کو اور عام لوگوں کو اگر جو ہے وہ مشاہدے کے ذریعے سمجھائیں, ساتھ ساتھ تصویریں دکھائیں اور پوری اس کی کومنٹری اور ڈاکومنٹری ہم ان کو دیں, تو وہ زیادہ انسان یقین اور ایمان کی کیفیت سے مالا مال ہو جاتا ہے کہ آنکھوں سے یہ چیز نظر آ رہی ہے اور اتنے سال پہلے اللہ تعالیٰ نے اس کو جو ہے وہ اس طرح بیان کر دیا. اور پھر اہم بات کیا پتہ چلتی ہے کہ رب کا شکر ادا کر بھائی جس نے ہماری گائے بنائی, اور وہ مہربان رب اور وہ 70 ماؤں سے بڑھ کر محبت کرنے والا رب. پھر ہمیں کیا کہتا ہے, وَمِن ثَمَرَاتِ النَّخِيلِ وَالْأَعْنَابِ تَتَّخِذُونَ مِنْهُ سَكَرًا وَرِزْقًا حَسَنًا. اور اسی طرح ہم نے جو ہے وہ کیا کیا, یعنی اللہ تعالیٰ نعمتوں کا ذکر کر رہا ہے کہ وَمِن ثَمَرَاتِ, کہ تم پھلوں سے, النَّخِيلِ, نخیل کیا ہے, وہ کھیتی, وہ باغات جہاں پہ کھجوروں کے بہت سے درخت ہوں, کہ کھجوروں کے درختوں سے, والعنابی, اور انگوروں سے, گویا کہ انگوروں کی بیلوں سے, تتخذون, تم بناتے ہو, منہ سکرن, کہ تم اس سے جو ہے وہ شکر بھی بناتے ہو, ورزقن حسنا, اور پاک رزق بھی. تو سکرن جو ہے اس سے کیا مراد ہے, اب آپ دیکھیے کہ اللہ رب العزت جو ہیں یہاں پر ایک اور اپنی بڑی نعمت, ایک اپنی اور جو ہے وہ بڑی جو خوبی ہے اور اللہ تعالیٰ کی پیدا کی ہوئی نعمت ہے اس کی طرف متوجہ کرتے ہیں کہ میں نے تمہیں یہ جو کھجوریں دیں اور میں نے تمہیں جو انگور دیے. اور پھر آپ یہ بات یاد رکھیے کہ عربوں کے ہاں کھجور کے درخت بڑی کثرت سے پائے جاتے ہیں, یہ ان کا سب سے زیادہ پیدا ہونے والا پھل ہے, اور کھجور کا ایک درخت 500 سال تک جو ہے وہ پھل دیتا ہے, اور پانی کی کمی بھی ہے تو یہ زرخیز رہتا ہے اور یہ زندہ رہتا ہے, اور طرح طرح کی موٹی چھوٹی تر سوکھی جو ہیں وہ کھجوریں ان کے ہاں پائی جاتی ہیں. اور ان کا یہ رواج تھا ان کے ہاں کہ اپنے کھیتیوں میں تھوڑی سی بھی چھوٹی کھیتیاں ہیں تو سائڈوں پہ کھجوریں لگا لیتے تھے, اوپر وہ انگوروں کی بیلیں چڑھا دیتے تھے, ان کے ہاں انگور بھی. اب طائف کے میدان میں آپ نے کیا پڑھا تھا, رسول اللہ صلی اللہ علیہ وسلم کو اس غلام نے کیا پیش کیا تھا, انگور پیش کیے تھے نا. تو کھجور اور انگور جو ہے یہاں پہ اللہ تعالیٰ اس کا ذکر کرتے ہیں کہ جس طرح چوپائے جو ہیں ان میں تمہارے لیے دودھ اللہ تعالیٰ نے پیدا کیا, بالکل اسی طرح سے اللہ تعالیٰ نے تمہارے لیے کھجور اور انگوروں کے ذریعے خزاں فراہم کی. اور تم کیا کرتے ہو, منہ سکرن, کہ تم ان سے نشاور چیز بھی بنا لیتے ہو, اور اس سے جو ہے تم پاک رزق جو ہے اس کو بھی حاصل کرتے ہو. اور آپ دیکھیے کہ جو ہے وہ سکر, اس سے کیا مراد ہے, اس سے مراد یہ ہے کہ جیسے نشہ آور چیز بنانا, اور عرب لوگ کیا کرتے تھے کہ کھجوروں سے شراب بھی بناتے تھے, انگور سے جو ہے وہ شراب بھی بناتے تھے, پھلوں کا رس نچوڑ کر, کیونکہ یہی پھل ان کے ہاں زیادہ تر پائے جاتے تھے, اور وہ ورنہ تو ویسے اور جو اجناس تھی ان کو بھی نچوڑ کر شراب بناتے تھے, نشہ آور چیزیں بناتے تھے, لیکن جو ہے وہ انگور کی شراب بڑی اعلیٰ قسم کی ان کے ہاں سمجھی جاتی تھی. تو اب یہ کہ یہاں پہ اللہ رب العزت بتا رہے ہیں کہ تمہاری مرضی ہے, اور سکر جو ہے یعنی اسے تم رس نچوڑ کر تم اس کو کیا کر سکتے ہو کہ نشاور بنا لو, یا پھر اس کو رزقن حسنن. تو یہاں پہ رزق کے ساتھ حسنن کی جو ہے تو صفت استعمال کی گئی ہے. تو اصل حسن سے مراد کیا ہے, عمدہ رزق, پاکیزہ رزق. تو اب مرضی کیا ہے کہ پھلوں کا رس, سکرا کیا ہے, پھلوں کا رس ہے نا. اب یا تو یہ ہو سکتا ہے کہ پھلوں کا رس یا جوس جو ہے یا شکر یا شیرہ جو ہے اسے لوگ جو ہیں وہ اس کو رس بنائیں, چینی بنائیں, اس کو ملک شیک بنائیں, سرکہ بنائیں, किशमिश है, मुनक्का है, छुआरे हैं, कुछ भी बना सकते हैं ना इस तरह, और या फिर उससे जो है वो शराब बना लें। तो शराब जो है वो नुकसानदेह है सेहत के लिए, और ये जो बाकी चीजें अगर बनाएंगे तो ये खुशगवार हैं और मजेदार हैं। और शराब में सड़ांध है ना, और उसमें नशा है, इंसान बदमस्त हो जाता है, हलाल हराम की तमीज खत्म हो जाती है, अल्लाह की बंदगी उससे हट जाती, उससे वो हट जाता है। और ये जो आयत है, सूरत है, ये मक्की सूरत है, और शराब तो मदनी दौर में हराम हुई। अब मक्की दौर में अगर ये शराब हराम तो नहीं हुई थी, लेकिन यहाँ पे उसको रिज़्क़न हसना से खारिज कर दिया गया है ना। यहाँ पे ये इशारा पाया जाता है कि ये किसी वक्त भी हराम करार दी जा सकती है, कि रिज़्क़न हसना नहीं है। अब तुम क्या करते हो कि अल्लाह की दीवी नेमत में से इसको सकर बना लेते हो। सकर के भी दो मानी है कि चीनी, शीरी, मीठा रस, जूस है ना, और मिल्क शेक, सिरका, कश्मिश, मुनक्का, छुआरे, तो उसका क्या इस्तेमाल करते हो, और या फिर उसे नशा बना लेते हो है ना, और फिर क्या रिज़्क़न हसना। और दोबारा जो है रिज़्क़न हसना जो है इस हकीकत की तरफ इशारा किया कि अब तुम्हारी मर्जी है कि तुम इसको सेहत के लिए, अकल के लिए, दिल के लिए इसका अच्छा इस्तेमाल करते हो या कि फिर इसका गलत इस्तेमाल करते हो। इन्ना फी ज़ालिका लआयतल लिक़ौमिन याक़िलून, यकीनन इसमें एक निशानी है इन लोगों के लिए, एक ऐसी कौम के लिए जो अकल रखने वाले हैं। तो अब आप देख लीजिए कि अब अल्लाह ताला अपनी नेमतों की रंगारंगी, उनका तनव्वो, उसमें अल्लाह ताला अकल को अपील कर रहे हैं है ना, कि ये सादगी, ये रंगत और ये पैदा होना इन नेमतों का, तो ये सारी नेमतें जो हैं ये अल्लाह की कुदरत, अल्लाह की हिकमत, अल्लाह की रहमत, अल्लाह की परवरदिगारी की जो है ये मिसाल है। और इसकी रोशनी में फिर क्या करना चाहिए, अल्लाह को पाना चाहिए। अकलमंद कौन है जो अल्लाह को पाले इन नेमतों का इस्तेमाल करके। अब ये नहीं कि केले खाए तो छिलके फेंक दिए, और खजूरें खाई तो गुठली फेंक दी, दूध पिया तो पेट पर हाथ फेर लिया है ना, और जिन माओं का दूध कम होता है तो गाय का दूध बेस्ट ग़िज़ा बच्चे का करार दिया जाता है ना, है ना, हम उसका इस्तेमाल करते हैं, उसका इस्तेमाल करते हैं, लेकिन फिर उसके बाद जो है फिर वो रब जिसने ये सारी नेमतें बनाई, फिर हम उसको क्यों नहीं पहचानते और उसके क्यों नहीं हो जाते। फिर अल्लाह रब्बुल इज्जत जो है एक और अहम हकीकत की तरफ इशारा करते हैं, और ये बड़ी खूबसूरत है, और वो क्या है, वअوحा रब्बुका इलन नहली अनितखजी मिनल जिबाल बयूतं वमिन अशजरी वमिम्मा यारिशून, और ये जिक्र है शहद की मक्खी का। तो यहाँ पे आप देखें कि शहद की मक्खी का जिक्र किया जा रहा है, और वही की तेरे रब ने, रब वो रब जिसने तुझे पैदा किया, जिसने ये नेमतों भरी कायनात तुझे दी, जिसने सारी नेमतों से तुझे माला माल कर दिया, उस रब की इस नेमत पर गौर तो कर। वाऊहा कि उसने वही की, और वही से मुराद क्या है कि खुफिया और लतीफ इशारा। आपको पता है ना कि वही जो है इसके एक मानी ये होते हैं, वैसे तो इसके लुगवी मानी डिक्शनरी के मानी क्या है, खुफिया और लतीफ इशारा, ऐसा इशारा करना कि जिसको इशारा किया जा रहा है वो उसको पता चल जाए, और इशारा जिसको किया गया उसके अलावा किसी और को पता भी ना चले, इल्का होना, दिल में किसी बात का डाल देना है ना। तो इसी मुनासबत से वही के एक मानी क्या होते हैं, दिल में बात डालना। और एक वही ये है जो अल्लाह ताला अपनी मखलूक में से किसी को भी करता है, मसलन जैसे अब आप देखें कि बच्चा है, पैदा होता है, उसको फौरन ही माँ के दूध को मुंह मारने लगता है, उसको कौन सिखाता है। मछली को पैदा होते ही तैरना कौन सिखाता है, परिंदे को पैदा होते ही उड़ना कौन सिखाता है। तो ये क्या है, ये है एक इसके मानी के लतीफ इशारा। और दूसरे इसके मानी जो है वो क्या है कि अल्लाह ताला जो है वो वही जो करता है, जो कुरान में पैगंबरों को वही की है ना, उस मानी भी में ये इस्तेमाल किया जाता है जो अंबिया के लिए मखसूस है। तो और तीसरा जो है, यानी आप इसको फिर से समझ लें, जैसे वही इशारा किसी को भी किया, जैसे मैंने मछली की और परिंदे की اور بچے کی مثال دی، اشارہ عام کیا. دوسرا کسی کو الہام کرنا، جیسے اللہ اولیاء کو الہام کر دیتا ہے نا، نیک لوگوں کو الہام کرتا ہے. اور تیسرا جو ہے وہ اس کے معنی القاء کے ہیں، اور اس سے مراد جو ہے وہ کیا ہے کہ وہی کا وہ لفظ جو خاص جو ہے وہ اللہ نے پیغمبروں کے لیے مخصوص کیا ہے. اور پھر آپ دیکھیں کہ آسمانوں پر بھی وہی ہوتی ہے نا، واؤہا فی کل سمائن امرہا حامین سجدہ، کہ زمین پر بھی وہی ہوتی ہے اور آسمان پر بھی وہی ہوتی ہے. میں نے آسمان کی صورت حامین سجدہ کی آیت بتائی، زمین پر وہی کیسے ہوگی؟ سورت زلزال، یومئذ تحدث اخبارها بأن ربك اوحى لها، فرشتوں پر بھی وہی ہوتی ہے. اذ یوحی ربک الی الملائکۃ انی معکم، ہے نا، سورت انفال. پھر اب یہاں پہ جو ذکر ہو رہا ہے یہ عام اشارہ ہے. وہی کا مطلب کیا ہے؟ عام اشارہ، جیسے یہ اشارہ مچھلی کو تیرنا، پرندے کو اڑنا، بچے کو پیدا ہوتے ہی دودھ پینا سکھانا، تو یہ مراد ہے. اور اب آپ دیکھیں کہ جیسے حضرت موسیٰ علیہ السلام کی والدہ کو وہی اللہ نے کی، واوحینا الی ام موسیٰ ان ارضعیہ، ہے نا، تو سورت قصص میں آپ یہ پڑھیں گی. تو اب یہ جو جتنے بڑے بڑے مدبر، فاتح، مفکر، مصنف جو دنیا میں بڑے بڑے کام کر گئے، تو اب کیسے بیٹھے بیٹھے ان کے دل میں خیال آیا اور انہوں نے سمجھ لیا، تو یہ کیا تھا؟ یہ بھی دراصل اللہ کی طرف سے ان کو یہ اشارہ کیا گیا تھا کہ یہ اس چیز پر ایسے کیجئے، تو پھر وہ انہوں نے کارنامہ انجام دیا. تو یہاں پہ شہد کی مکھی کی طرف اللہ نے اشارہ کیا. کیا اشارہ کیا؟ اور یہاں پہ خاص طور پہ ایک بات سوچئے گا اور یاد رکھیے گا، النحل لفظ جو ہے وہ اسم جنس ہے، مذکر، مؤنث، واحد، جمع سب کے لیے استعمال کیا جاتا ہے، اور یہاں پہ جو ہے مؤنث کا ذکر ہو رہا ہے، کیونکہ سارے آگے صیغے مؤنث کے ہیں. انتخذی، کہ تو بنا، آرڈر کا صیغہ ہے، تو بنا، من الجبالی، پہاڑوں میں، بیوتن، گھر، ومن الشجری، اور درختوں میں، ومما یارشون، اور جو ہے وہ چھپروں پر، اور اونچی جو ہیں جگہوں پر، ومما یارشون، تو چڑھائی ہوئی بیلوں پر جو ہے تو بنا. تو آپ دیکھ لیجئے کہ کیا کہا، ومن الشجری، اور درختوں پر، ومما، اور ان پر، یارشون جو ہے جو اوپر چڑھائے جاتے ہیں، جیسے چھپر بنا دیے جاتے ہیں، تو ان پر اپنے چھتے بنا، اپنے گھر بنا. اب یہاں پر آپ غور کریں کہ اللہ رب العزت نے شہد کی مکھی کو یہ اشارہ کیا کہ وہ بنائے پہاڑوں پر اور درختوں پر اور چڑھائی ہوئی بیلوں پر یا پھر چھپروں پر اپنے چھتے بنائے. اور چھتے بنانے کا، گھر بنانے کا طریقہ کیا بتایا کہ کیا اس کا انداز ہوگا؟ کہ سما کولی، کہ تو پھر کھانا، من کل سمراتی، ہر طرح کے پھلوں پر، میں ہر طرح کے پھلوں کا رس چوسنا. مکھی کیسے کھاتی ہے؟ رس چوستی ہے نا، ہر طرح کا پھل. فصل کی، پھر چلتی رہ جانا. سلقہ کا مطلب آپ پڑھ چکی ہیں نا، نسل کو ہو، کہ ہم اس کو داخل کرتے ہیں، داخل ہو جانا، چلتی جانا. سبل، راستوں پر، سبیل کی جمع ہے سبل، راستوں پر. ربی کا، اپنے رب کے راستے. زلولا، ہموار راستے. تو زلولا جو ہے زلول کی جمع ہے، اور اس کے اصل معنی کیا ہے کہ متی ہونا، نرم ہونا، ہموار ہونا، آسان ہونا. تو ایک تو اس کے معنی یہ کیے جاتے ہیں کہ یہ سبل کی جو ہے وہ صفت استعمال ہوئی ہے زلولا. سبل کیا ہے؟ راستے. تو ان راستوں پر تم چلنا جو آسان ہیں، ہموار ہیں، بڑے متوازے ہیں، آسانی سے تم ان پر چل سکتی ہو نا. تو صفت کے طور پہ اللہ تعالیٰ نے کہا کہ تو جو ہے آسان، جو میں نے تیرے لیے راہیں کر دی ہیں، ان پر چلتی جانا. دوسرے اس کے مطلب یہ بتایا جاتا ہے کہ یہ مکھی کی صفت کے طور پر ہے کہ تو ان راستوں پر فرما بردار ہو کر چلنا، تو ان راستوں پر اللہ کی مطیع ہو کر چلنا. اللہ کی اطاعت گزار ہو کر چلنا، اللہ کی حمد، اللہ کی تسبیح، جو اللہ نے تجھے رہنمائی دی ہے اس کے مطابق چلتی جانا. پھر ہوگا کیا، یخرج من بطونها شراب، پھر نکلتا ہے اس کے پیٹوں سے، بطن بطون ہے نا، تو اس کے پیٹوں سے جو ہے وہ کیا نکلتا ہے، شراب مختلف، مختلف قسم کی جو ہے وہ شراب نکلتی ہے، مختلف قسم کا شہد نکلتا ہے. الوانہ اس کا رنگ کیا ہے، مختلف الوانہ، رنگ اس کا مختلف ہے. فیہ اس میں شفاء للناس، لوگوں کے لیے شفا ہے. اب آپ دیکھیں کہ مکھی کے پیٹ سے جو کچھ نکلتا ہے انسانیت کو فائدہ دیتا ہے نا، شفاء للناس ان فی ذلک، بے شک اس میں نشانی ہے کیا، لآیتن، البتہ نشانی ہے، لقوم یتفکرون، ایک ایسی قوم کے لیے جو فکر رکھنے والی ہے، ایک ایسی قوم کے لیے جو غور و فکر کرنے والی ہے. تو آئیے اب یہ جو آیتیں ہیں مکھی کے بارے میں، شہد کی مکھی کے بارے میں، آیت نمبر 68 اور 69 اس کو ذرا اور اچھے طریقے سے ہم سمجھتے ہیں کہ اس میں اللہ تعالیٰ نے کیا بات جو ہے وہ ہمیں سمجھائی ہے. اب آپ دیکھیے کہ شہد کی مکھی جو ہے وہ کیا کرتی ہے کہ چھتے جب بناتی ہے کبھی بھی نیچے نہیں بناتی، اور یہاں پہ اللہ تعالیٰ نے جو اس کو اشارہ کیا تو تینوں چیزیں ایسی ہیں جو بلندی والی ہیں، ہے نا، جبال، شجر، ممما یارشون، عرش، بلندی، جو اونچے گھر بنے ہوئے ہوتے ہیں، چھپر ہوتے ہیں، اونچی جو چیزیں ہوتی ہیں ان پر وہ بناتی ہے نا. تو مکھی اپنے چھتے جو ہے وہ اونچائی پر بناتی ہے. پھر آپ دیکھیں کہ جو مکھی ہے، یہ مکھیوں کی جو پوری ایک تنظیم ہے نا، اور شہد کی مکھی اپنی عقل اور حسن تدبیر کے لحاظ سے تمام حیوانات میں ممتاز ہے. اب آپ دیکھیں کہ یہاں پر جو ہے وہ خاص طور پر کہا اللہ تعالیٰ نے کہ میں نے اس کو جو ہے وہ اشارہ کیا، باقی حیوانات کے بارے میں اللہ تعالیٰ مجموعی طور پر کہتے ہیں آتا کل شئین خلقہ ثم ہدا، لیکن اس ننی سی مخلوق کے بارے میں الگ سے کہتے ہیں اوہا ربک. تو یہ اپنی سوجھ بوجھ عقل کے لحاظ سے سب سے ممتاز ہے. پھر آپ ان کی جو عقل ہے اس کا اندازہ اس سے کریں کہ یہ جو ضعیف، کمزور، ننی سی یہ جو شہد کی مکھیاں ہوتی ہیں، ان کے اندر پورا انسانی نظام زندگی پایا جاتا ہے. اور انسانی نظام زندگی کیسے ہے، جیسے انسان حکمرانی کرتا ہے نا، سیاست کرتا ہے، بالکل اسی طرح ان کا تمام ڈسپلن، ان کی ایک ملکہ مکھی ہوتی ہے، سردار مکھی، جسے عربی میں یاسوب کہتے ہیں، یا عین سین واو با یاسوب، ساری مکھیاں اس کے انڈر ہوتی ہیں. مکھیوں کو جب وہ حکم دیتی ہے تو وہ ملکہ مکھی کے حکم پر یہ مکھیاں رزق کی تلاش میں نکلتی ہیں. پھر آپ دیکھیں کہ یہ جو ملکہ مکھی ہے یہ کیا کرتی ہے، 3 ہفتوں کے عرصے میں 6,000 سے 12,000 تک یہ انڈے دیتی ہے. Within 3 weeks 6,000 to 12,000 یہ انڈے دیتی ہے. اور یہ ملکہ مکھی اپنے قد، اپنی وضاقتہ، اپنی جسمانی ساخت میں دوسری مکھیوں سے ہٹ کر ہوتی ہے، ممتاز ہوتی ہے، پرومیننٹ ہوتی ہے. اب یہ باقی ساری مکھیاں جو ہے نا ان کو مختلف کام دیتی ہے. اور بعض مکھیوں کو کیا کرتی ہے، بعض مکھیاں پولیس مکھیاں ہوتی ہیں، محافظ مکھیاں، اور وہ کیا کرتی ہیں کہ ملکہ مکھی جب اندر انڈے دے رہی ہوتی ہے اور وہ اندر ہوتی ہے، وہ نہیں باہر جاتی، تو وہ جو محافظ مکھیاں ہیں وہ کسی کو باہر سے اندر داخل نہیں ہونے دیتی، کوئی نامعلوم ہے یا کوئی بھی ایسا ہے، اور پھر وہ کیا کرتی ہیں، وہ ڈیفینڈ کرتی ہیں. اچھا، بعض مکھیاں کیا کرتی ہیں، جو مکھی ملکہ مکھی انڈے دیتی جاتی ہے وہ ان انڈوں کی حفاظت کرتی ہیں، ان انڈوں کی ٹیک کیئر کرتی ہیں کہ کوئی ان کو نقصان نہ پہنچائے. اور پھر جو اور ایک مکھیاں ہوتی ہیں کچھ اور، اس کی کچھ اور فوج جو ہوتی ہے وہ کیا کرتی ہے، وہ جو چھوٹے چھوٹے اس میں سے مکھیوں کے بچے نکلتے ہیں، نابالغ بچے، وہ ان کی ٹریننگ کرتے ہیں. اچھا، پھر بعض مکھیاں ان میں سے انجینئر مکھیاں ہوتی ہیں، وہ کیا کرتی ہیں، وہ جو ہے نا अक्सर जो है वो कैसे इंजीनियरिंग करती हैं कि तैयार करदा अक्सर छते बनाती हैं, मोम के छते बनाती जाती हैं, और छतों के खाने 20,000 से 30,000 तक होते हैं। इंजीनियर मक्खियां क्या करती हैं कि जो मोम उनके पास आता है ना उससे वो छत्ता बनाती हैं, और अक्सर छतों के खाने खाने जो होते हैं वो कितने होते हैं, 20,000 से 30,000 तक। अच्छा, अब इनके पास मोम कहाँ से आता है? मोम मोम जमा दूसरी मक्खियां होती हैं जो बाहर से करके लाती हैं, वो इंजीनियर मक्खियों को लाकर देती हैं, वो कारकुन वर्कर मक्खियां होती हैं, और वो लाके इनको देती हैं और ये फिर घर बनाती हैं। अच्छा, ये मोम कहाँ से आता है? ये मुख्तलिफ जो पौधे हैं जिनमें जमा हुआ सफेद किस्म का सफूफ होता है, अक्सर आप देखें गन्ने जहां पाए जाते हैं, गन्ना शुगर कैन, वहां पे ये मादा बड़ी कसरत से मिलता है। और फिर ये जो है वो बाज मक्खियां फिर क्या करती हैं कि फूलों और फलों पर बैठकर रस चोड़ती हैं, रस को निचोड़ती हैं, उनको रस को चूसती हैं, और फिर वो इनके पेट में शहद में तब्दील हो जाता है, और ये शहद उनकी भी और उनके बच्चों की ग़िज़ा भी होता है, और इसके अलावा जो है ये हम सब की भी ग़िज़ा होता है। फिर आप देखें कि ये मलका मक्खी जो है जो हुक्म देती है, सारी वर्कर मक्खियां और पुलिस मक्खियां, मुहाफिज मक्खियां, इंजीनियर मक्खियां और ट्रेनिंग देने वाली जो मक्खियां, ये सारी मक्खियां मलका के हुक्म को जो है वो दिलो जान से कबूल करती हैं। मसलन अब मलका जो है उसने ये हुक्म दिया हुआ है कि कोई भी अगर मक्खी जो है वो कोई ऐसा मोम या शहद लेकर आ रही है, ऐसा रस ला रही है जिसमें जरासीम पाए जाते हैं, या वो गलत जगह से गलत रास्ते से होकर आई है, जम्स पाए गए हैं, तो जो दरबान मक्खियां हैं ना वो उसको अंदर दाखिल नहीं होने देती। गंदगी के जरासीम जिन मक्खियों के साथ लगे हुए होते हैं तो छत्ते की दरबान मक्खियां उसको बाहर रोक देती हैं, फिर मलका मक्खी उसको उनको कत्ल कर देती है। और अब आप देखिए कि इस सिलसिले में मैं आपके सामने जो है वो एक रिसर्च भी रखती हूँ मक्खियों के बारे में, और ये जो रिसर्च है आप देखें कि इससे हमें मक्खियों का पूरा जो कारकर्दगी है और काम और डिसिप्लिन जो है वो पता चलता है, किस तरह के मुंह अंधेरे मक्खियां निकलती हैं और ये कैसे सफर करती हैं सूरज की किरणों की डायरेक्शन पर, कि सूरज की जो रेज होती है ना उसकी डायरेक्शन पर ये सफर करती हैं और अंधेरा होने तक अपना आखिरी ट्रिप मुकम्मल कर लेती हैं, और जिस छत्ते से निकलती हैं उसमें वापस जाती हैं। सिर्फ एक घंटे में 24 माइल्स 24 मील का ये सफर तय करती हैं। एक मक्खी अपनी जिंदगी में इतना चलती है करीबन के दुनिया के गिर्द पूरा चक्कर मुकम्मल कर ले या इससे ज्यादा। अपनी पूरी जिंदगी में एक मक्खी इतना चलती है कि पूरी दुनिया के गिर्द एक राउंड इसका तकरीबन मुकम्मल हो जाए या इससे कुछ ज्यादा। फिर आप देखें कि 1 पाउंड शहद के लिए जो है वो ये 30 लाख उड़ाने उड़ती हैं, 30 लाख उड़ाने उड़ती हैं, और इसके लिए 556 मक्खियां काम करती हैं, 556 मक्खियां जो हैं वो 1 पाउंड शहद के लिए काम करती हैं, और एक मक्खी की जिंदगी जो है तकरीबन 6 हफ्ते होती है। मक्खियां जो हैं जब 30 लाख उड़ाने यानी 30 लाख उड़ान मुकम्मल करती हैं तो तकरीबन इस तरह से 50,000 माइल का सफर ये तय करती हैं। और एक मक्खी अपनी पूरी जिंदगी में 8 चम्मच शहद बना सकती है, 8 चम्मच शहद। आप सोचे तो सही कि मक्खी की पूरी जिंदगी जो है वो लग गई और आधा किलोग्राम जो है आधा चम्मच यानी एक मक्खी तनहा 1 पाउंड शहद तैयार नहीं कर सकती, हाँ तो कुछ मिलीग्राम है, और यानी आधा किलोग्राम शहद के लिए बाज़ औक़ात शहद की मक्खियों को मजमूनी तौर पर 3 लाख मील का सफर तय करना पड़ता है, और एक मक्खी तनहा 1 पाउंड शहद भी तैयार नहीं कर सकती। तो कितना तैयार करती है आप अंदाजे से रख लें कि आधा चम्मच शहद, तो हाफ स्पून ना। फिर आप देखें कि अब एक मक्खी जो है इस एक्टिव कितनी होती है, कि इसकी चाल जो है इसमें हरकत होती है बिन बिनाहट, वो जो बिन बिनाहट की आवाज होती है ना वो उसके परों की हरकत की आवाज होती है, एक्टिव कितनी होती है। एक मक्खी एक सेकंड में 200 टाइम परों को हरकत देती है और एक मिनट में जो है वो 12,000 बीट्स होती हैं। फिर आप देखें कि जब ये पानी, जब ये शहद को लेकर आती है तो उस वक्त तो रस होता है ना, तो अब वो उसको अंदर दाखिल करने से पहले क्या करती है, अपने परों को हिला हिला कर जरा उसको खुश्क करती है छत्ते तक पहुंचाने के लिए, जो परों से गोया के वो फैन चलने लगता है और फिर उसको वो ड्राई करती है, फिर उसको महफूज करती है और फिर महफूज करते ही उसको सील्ड करती है मोम से, गोया के पैक फूड है कि कोई मक्खी कोई मच्छर कोई तिनका कोई चीज उसके अंदर जो है वो आकर उसको खराब ना कर दे। और शायद 2000 साल तक खराब नहीं होता। और अब आप देखेंगे ये शहद जो खराब नहीं होता, और हम कुछ भी चीज बनाते हैं तो कैसे खराब हो जाती है, और ये जो कुदरत के निजाम से जो है वो शहद बनता है तो कब तक ये खराब नहीं होता, 2000 साल तक शहद जो है वो खराब नहीं होता। फिर आप देखें कि शहद जो है इसका ये जो फायदा है इससे क्या है कि अगर शहद को किसी दूसरी चीज में डाल दिया जाए तो वो चीज भी देर तक खराब नहीं होती। मसलन ये जो दवाइयां बनाई जाती हैं तो दवाइयां जो हैं इसमें लोग शहद भी डालते हैं बाल दवाइयों में, और फायदा क्या होता है कि फिर खुशबू देर तक उनमें बाकी रहती है दवाइयों में, और ये जो तबीब और हकीम है वो कूट छान कर इनमें चीनी की बजाय शहद मिलाकर माजून तैयार करते हैं। इससे बहुत से फायदे होते हैं, एक मीठी हो जाती है दवाई, दूसरी देर तक वो ठीक रहती है, तीसरी शहद को जो अल्लाह कहता है कि शिफा है इसमें तो इसमें बीमारियों का इलाज भी है। तो इस तरह अगर दवाई जो है इसमें भी शहद डाला जाए तो दवाइयां देर तक जो है वो महफूज रखती हैं। फिर आप देखें कि हैरानी की बात क्या है कि शहद की मक्खी बजाते खुद एक जहरीला जानवर है, इंसान को डस जाए तो इसकी जो स्किन है जिल्द है वो सूज जाती है, और बाज़ मक्खियां जो हैं इनका इतना जहर इनके अंदर होता है कि फौत भी कोई हो जाता है इससे। लेकिन इनको खूब पता है कि हमें अपने छत्ते की हिफाजत कैसे करनी है, और वो लोग जो छत्ते उतारना चाहते हैं वो अपने आप को कपड़ों में लपेटते हैं, कई दवाइयां लोशन अपने ऊपर मलते हैं, फिर जाके छत्ते को छेड़ते हैं और बाद का तो नीचे से धूनी देते हैं ताकि मक्खियां उड़कर दूर चली जाएं। अब उन्होंने जो इतनी मेहनत से और इतनी मुशक्कत से जो जमा किया तो वो आसानी से ले लेने दें, कैसे पूरी की पूरी झुंड का झुंड हमला कर देती हैं, जैसे एक पूरी आर्मी आ गई है पूरे असले के साथ और उनको खूब जो है वो नुकसान पहुंचाती है। लेकिन अल्लाह ने इंसान को इतनी अकल दी है कि वो जानवरों को मुसख़र कर लेता है और उनको राम कर लेता है और फिर छत्ते से जो है वो शहद हासिल कर लेता है। तो अब आप देखें कि मक्खी के अंदर से निकला हुआ शहद इंसान के लिए शिफा है, इंसान के लिए गिज़ा है। और फिर आप देखिए कि यहाँ पर जो है इन आयतों पर अगर आप गौर करें तो हमें और क्या बात पता चलती है कि जो है वो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो क्या फरमाया, यानी हमें ऐसी हदीसें भी मिलती हैं कि जिससे शहद के फवायद जो हैं वो हमें पता चलते हैं। जैसे शहद के बारे में रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो है वो तीन चीजों में शिफा है, तछने लगवाने में शहद के पीने में और आग से दागने में, लेकिन मैं अपनी उम्मत को दाग लगवाने से मना करता हूं। तो अब आप देखिए कि मसलन जो है वो रसूल सल्लल्लाहु अलैहि वसल्लम का ये बताना कि जिन चीजों में शिफा है उसमें से क्या है कि शहद में शिफा है। फिर आपने एक मौके पर फरमाया आपको क्या चीज पसंद थी, ये बुखारी की हदीस है कि आपको हलवा और शहद पसंद था, यानी मीठी चीज। हलवा से मुराद क्या है, अरबी में मीठी चीज को हुलवुन भी कहते हैं ना, میٹھی چیز پسند تھی اور شہد پسند تھا. یہ صحیح بخاری کی روایت ہے. پھر اسی طرح ایک اور ہمیں واقعہ ملتا ہے کہ ایک آدمی جو ہے اس کو دست آنے لگے, اس حال کا وہ مریض تھا, اور آپ نے اس کو شہد تجویز کیا لیکن دستوں میں اور اضافہ ہو گیا. اس نے آ کر بتایا تو دوبارہ آپ نے شہد پلانے کا مشورہ دیا, اب مزید اس کے دست اور تیز ہو گئے. اب گھر والے سمجھے کہ شہد مرض میں اضافہ ہو گیا. رسول صلی اللہ علیہ وسلم نے جو ہے وہ کے پاس ان کے گھر کے لوگ جب آئے تو آپ نے کیا فرمایا, آپ نے تیسری مرتبہ پھر فرمایا کہ جو ہے وہ اللہ سچا ہے اور تیرے بھائی کا پیٹ جھوٹا ہے, جا اور سے شہد پلا. چنانچہ تیسری مرتبہ اسے پھر مکمل شفا ہو گئی. یہ بخاری کی حدیث ہے کہ جو ہے وہ اس میں شفا ہے. اسی طرح شہد کی مکھی کی خصوصیت کیا ہے کہ رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ جو دوسری نقصان پہنچانے والی مکھیاں ہیں یا جاندار ہیں جو ہے وہ آپ نے کیا فرمایا کہ نقصان پہنچانے والے جانداروں کی طرح مکھیوں کی بھی تمام قسمیں جہنم میں جائیں گی. اللہ نے ان چیزوں کو کیوں پیدا کیا کہ نقصان پہنچانے والے جانداروں کی طرح مکھیوں کی بھی دوسری تمام قسمیں جہنم میں جائیں گی, وہاں جہنم میں بطور عذاب مسلط کر دی جائیں گی, مگر شہد کی مکھی جہنم میں نہیں جائے گی. پھر اسی طرح ابو داؤد کی ایک روایت ہے کہ آپ نے اس کو مارنے سے منع فرمایا. پھر جو ہے وہ ہمیں کیا بات جو ہے وہ پتہ چلتی ہے کہ شہد کی مکھی کا فضلہ جو اس کا وہ خارج کرتی ہے اس کا تھوک جو ہے, مطلب یہ بھی بڑا خاص ہے کہ ارسطا تالیس نے شیشے کا ایک نفیس چھتہ بنا کر مکھیوں کو اس میں بند کر دیا. وہ جاننا چاہتا تھا کہ مکھیاں کرتی کیا ہیں, تو ان مکھیوں نے پتہ کیا کیا, انہوں نے سب سے پہلے برتن کے اندر اندرونی حصے پہ موم اور کیچڑ کا پردہ چڑھایا. جب تک وہ پوری طرح چھپ نہیں نہ گئی اس وقت تک انہوں نے اپنا کام شروع نہیں کیا. حضرت علی رضی اللہ عنہ دنیا کی حقارت کے بارے میں کہتے ہیں, انسان کا بہترین ریشمی لباس اس کائنات کے ایک چھوٹے سے کیڑے کا تھوک ہے. اور وہ کون سا کیڑا ہے؟ ریشم کا کیڑا لباس ہے نا. اور اس کا نفیس ترین لذت بخش مشروب جو ہے وہ مکھی کا فضلہ ہے جو وہ خارج کرتی ہے, تو وہ ہے. تو اب آپ دیکھیں کہ یہاں پر اللہ رب العزت نے جو شہد کی مکھی کا ذکر کیا, اس سے ہمارے لیے عملی زندگی میں کیا اصول نکلتے ہیں. اللہ رب العزت نے کیا فرمایا شہد کی مکھی کا ذکر کرتے ہوئے کہ یہ جو چلتی ہے اور گھر بناتی ہے تو میں نے اس کو اشارہ کیا. پھر آپ آیت کے اندر رہتے ہوئے اس بات پر غور کریں کہ وہ مختلف پھلوں کے جو رس نچوڑتی ہے اور چوستی ہے پھلوں کے پھولوں کے, اللہ نے اس کو حکم دیا کہ ایسا کر. پھر راستوں پر جو چلتی ہے وہ اپنے راستے سے ادھر ادھر نہیں ہوتی, سیدھے راستے پہ چلتی ہے جو اللہ نے اس کو راستہ بتا دیا ہے. فصل کی سو بولا ربی کا ذلولا, اور ہم کیا کرتے ہیں جو اللہ نے ہمیں صراط مستقیم کا راستہ بتایا ہے اس پہ چلنا ہی نہیں چاہتے, ٹیڑے میڑے شیطان کے راستوں پہ چلنا چاہتے ہیں. وہ مطیع ہے, وہ فرما بردار ہے, جن راستوں پہ چلنے کے لیے کہا گیا ان راستوں پہ چلتی ہے اور خود بھی کہنا ماننے والی ہے. پھر آپ دیکھیں کہ صبح سویرے اٹھتی ہے, یعنی مکھی کے پوری بات سے عمل کے لیے اصول کیا ملتے ہیں کہ وقت کی پابند ہے, صبح نکلتی ہے سورج کے نکلتے ہی اور سورج کے ڈوبتے ہی یعنی اندھیرا ہونے تک آخری ٹرپ اپنا مکمل کر لیتی ہے. اور کتنا چلتی ہے, مسلسل چلتی ہے, مسلسل حرکت کرتی ہے, ڈسپلن اس کے اندر پایا جاتا ہے. وہ کتنی فوکس ہے اپنے نصب العین پر, پھر کتنی وہ تابع اور فرما بردار ہے. اور پھر مکھی کی یہ بات مجھے بہت ہی اچھی لگتی ہے کہ ٹیم ورک ہے اس کے اندر, مل کر کام کرتی ہیں, یہ مل کر استمائیت ہے مکھیوں کے اندر. اور ہم تو انسان جو ہیں وہ تھوڑے سے بھی کہیں نہیں, جنہوں نے جمع ہو کے کام کرنا ہو تو لڑنا جھگڑنا, گریبان کھینچنا, ٹانگ کھینچنا اور لڑائی جھگڑے پیدا ہو جاتے ہیں. مل کر کام کرنا ہے نا, وہ پروجیکٹ اور وہ چیزیں مشکل لگتی ہیں نا جو مل کر کی جاتی ہیں, لیکن یہ مل کر کام کرتی ہیں. پھر آپ دیکھیں کہ اگر کوئی غلط راستے پر جانے والی مکھی چلی جاتی ہے, دوسری مکھیاں اس کو ختم کر دیتی ہیں, اس کی چیز کو قبول ہی نہیں کرتی. پھر آپ دیکھیں کہ جو ساری باتوں کا نچوڑ ہے وہ کیا ہے کہ جو مختلف رنگوں کا شہد, اور شہد مختلف رنگوں کا آپ دیکھیں گی کہیں جہاں پہ سرسوں کے پھول ہوتے ہیں پیلا یہاں پہ انگور یا اس طرح کے پھل پائے جاتے ہیں اور طرح کے وہاں کا سبز تو نیلا سبز سفید سرخ ڈفرینٹ رنگت مائل ہوتے ہیں اور اس علاقے میں جس طرح کے پھل اور پھول پائے جاتے ہیں اس طرح کا شہد اور یہاں اللہ تعالیٰ نے مختلف الوانوں اتنا عرصہ پہلے اللہ تعالیٰ نے کہہ دیا اور نچوڑ کیا ہے فیہ شفاء للناس اپنے لیے نہیں جیتی دوسروں کے لیے جیتی ہے لوگوں کو شفا دیتی ہے نا تو لوگوں کو فائدہ دیتی ہے قربانی کرتی ہے رس نچوڑتی ہے اڑانے اڑتی ہے بن بناہٹ کرتی ہے پروں کو حرکت دیتی ہے چلتی 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 جاتی ہے لیکن کیا ہے کہ دوسروں کے لیے جیتی ہے نا تو قرآن مجید میں اللہ تعالیٰ نے شفا جو ہے ایک تو قرآن کے لیے کہا آپ سورۃ یونس میں پڑھ چکی اور دوسرا جو ہے یہاں پہ شہد کے لیے شفا کا لفظ بولا اور قرآن بھی انسانیت کے لیے شفا ہے جس طرح جسمانی علاج قرآن جس طرح شہد سے جسمانی علاج کیا جاتا ہے شفا ہے اسی طرح قرآن سے بھی جسمانی اور روحانی علاج کیا جاتا ہے نا تو اب آپ دیکھیں کہ قرآن کا علم حاصل کرنا خیرکم من تعلم القرآن وعلمہ وہ ہمیں مکھیوں سے سیکھنا چاہیے یہ پختہ علم ہے اس سے دوسروں کو فائدہ ہوتا ہے اتنی چھوٹی سی مکھی اتنی چھوٹی سی اور اتنا بڑا وہ کام کر جاتی ہے اور ہم اتنے بڑے جسے کے ہو کے ہے نا اپنے جسے پہ ہم غور کریں کہ اتنے بڑے اشرف مخلوقات اور ہم وہ کام نہیں کرتے جو مکھیاں کر گئیں اِنَّ فِي ذَلِكَ لَآيَةً لِقَوْمٍ يَتَفَكَّرُونَ اور اس میں یقیناً ایک نشانی ہے ان لوگوں کے لیے جو غور و فکر کرنے والے ہیں تو اللہ تعالیٰ کہتے ہیں یہ جو میں نے تمہیں دودھ کھجوریں انگور شہد اور یہ بہترین نعمتیں جو بخشی ہیں بتاؤ کہ یہ میں نے دی ہیں یا تمہارے معبودوں نے دی ہیں کسی دیوی اور دیوتا نے دی ہیں یا تمہارے کسی ولی نے دی ہیں جنہیں تم رزق رسانی کا ذریعہ سمجھتے ہو یہ سارے انتظامات جو ہیں میں نے کیے ہیں پھر تم وہ میرے کیوں نہیں بن جاتے مکھی اللہ کی بن گئی ہے نا زلولہ مطیع فرما بردار راستے اللہ کے فرما بردار مکھیاں ان پر چلتی ہیں اور ایک خاص ان کی اڑان ہوتی ہے مکھیوں کی نہ بہت اونچا نہ بہت نیچا ہے خاص اڑان پر یہ رہتی ہیں تو انسان کیوں نہیں جو ہے وہ جیتا اس لیے کہ لوگوں کو نیکی کی طرف دعوت دے اور امت وسط اور شہداء علی الناس کا دوسروں کو جو ہے وہ پیغام دے اور یہ ہے وہ اہم پیغام جو کہ یہاں پہ دیا جا رہا ہے اور آپ اگر آپ غور کریں کہ اللہ کی آیات سے کون لوگ فائدہ اٹھا سکتے ہیں جن کے اندر تین صفات پائی جاتی ہیں پہلی یسمعون پھر یاقلون اور اس کے بعد جو ہے پھر یتفکرون اور اگر یہ تینوں صفات نہیں پائی جاتی تو پھر لوگ فائدہ نہیں اٹھا سکتے اور ان تینوں کے اندر ایک ترتیب ہے اور پہلی ترتیب کیا ہے کہ سننا پہلا مرحلہ ہے اور ہمیں سننے کی عادت ہی نہیں ہوتی قرآن کا سننا میسج کا سننا پیغام کا سننا ادھر ادھر توجہ ادھر ادھر باتیں سنتے قرآن پڑھتے وقت بھی پیچھے مڑ مڑ کر دیکھتے ہیں ہے نا کون آیا کون گیا تو کان کھلے ہونے چاہیے پھر دوسری کیفیت کیا ہے کہ دل سے کام لیں عقل سے کام لیں یاقلون کہ جو سن رہے ہیں پھر نتیجہ اخذ کریں ثمر نکالیں عقل کیا ہے قدر کرتی ہے جو سنتا ہے انسان اس کی فائدہ اٹھائیں اور تیسرا سب سے اونچا مرحلہ ہے تفکر اور یہ ان لوگوں کا مقام ہے جو کائنات پر تدبر کرتے رہتے ہیں اور پھر علم کے درجے حاصل کرتے رہتے ہیں اب آپ دیکھیں کہ حکیم لوگ جو ہیں وہ کیا کرتے ہیں شہد کی مکھی کی بے مثال کوشش سے وہ جو طرح طرح کے پھولوں سے رس نچوڑ کر شہد بناتی ہے تو حکیم لوگ کیا کرتے ہیں کہ اپنے تدبر اپنے تفکر سے حکمت کا شہد تیار کرتے ہیں حکیمانہ ان کی باتیں ہے نا تو ان کی حکیمانہ باتیں یہ جو ضرب الامثال مشہور ہو جاتی ہیں یہ حکیم لوگوں کا جو ہے وہ شہد ہے ان کی باتوں کا ان کے تجربات کا ان کی عقل کا کہ جس سے لوگ فائدہ اٹھاتے رہتے ہیں نا تو یہ ہیں وہ ساری آیات جو مجھے اور آپ کو عمل کی جو ہے وہ تلقین کرتی ہیں